نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير. تو الحمد للہ آج ہم اسلام اے ٹو زی کے کس کنارے پہ کھڑے ہیں؟ میں اگر ایک سٹریچ میں پوچھوں کہ اس وقت ہم اسلام کے کس حصے میں ہیں، ناموں میں نہیں، تشبیہ میں، تنے پہ، رائٹ اسٹیم. جڑیں کیا تھی؟ عقائد، ٹھیک ہے. جڑوں میں سے کیا پھوٹتا ہے؟ تنا. تنا کیا ہے؟ عبادات ہیں. نیچے سے جڑیں کٹی ہوں تو عبادات کیسی ہوں گی؟ پھیکی ہوں گی. بہت سارے لوگوں نے جڑوں کو انجوائے کیا ہوگا. آج کل ہو سکتا ہے ریپیٹیشن لگے، ہو سکتا ہے ٹو مچ لگے، کچھ کو ایسے لگے کہ یہ تو بہت دفعہ پڑا ہے، اور ہو سکتا ہے کچھ کو بالکل نیا بھی لگے. یاد رکھیے کہ جو کیفیت آپ کی کلاس میں ہوگی نا عبادات کے ٹاپک پہ، یہ آپ کے اس بات کا تعلق کا اظہار ہوگا کہ جڑوں کے ساتھ آپ کا تنا کتنا کو جڑا ہوا ہے. اکثر نماز میں دل نہیں لگتا، حالانکہ کچھ اور عبادات ہیں اس میں لوگ دل لگاتے ہیں. وجہ کیا ہے کہ نماز کی جب روح نہیں ہوتی تو نماز نماز نہیں ہوتی. وہ بس وہی بات ہے کہ یہ تیرے سجدے کہیں تجھے کافر نہ کر دیں، کہ تو جھکتا کہیں اور ہے، دل تیرا کہیں اور ہے. جو بھی شاعر نے کہا تھا، مطلب یہی ہے کہ ہم سجدے تو اللہ کو کرتے ہیں لیکن دل کہیں اور جھکتا ہے. تو اس وقت اپنی کلاس کی کیفیت کو آپ اپنی نماز کے ساتھ ریلیٹ کریں. اگر نماز میں مزہ آتا ہے تو ان شاء اللہ تعالیٰ اس کے اندر کے جڑ جڑی ہوئی ہے. تعلق باللہ کی ڈوریاں ہماری عبادات کی صورت میں اس طرح بندھی ہوئی ہیں کہ ہم نماز پڑھتے ہوئے واقعی وہ سارا کچھ محسوس کر رہے ہوتے ہیں جو کہ ہونا چاہیے. دوسری چیز زکوٰۃ کو کر لی ہم نے. زکوٰۃ کا موضوع عموماً دیکھیے کہ ہمارے کلچر میں بہت ہی زیادہ کم ذکر کیا جانے والا موضوع ہے، اور زکوٰۃ کے لفظ کے ساتھ جو مس کنسیپشنز تھے اس کو ہم نے دیکھا. میرے ذہن میں جو بھی پڑھانے کے بعد بھی آپ کے لیے جو چیز آئی وہ یہی تھی کہ اللہ نے ایک سمبل بنایا، اتنا کچھ میں نے تمہیں دیا جس کو مما رزقناہم ينفقون کہیں گے، لیکن اس میں سے لیسٹ فرض کے درجے پہ 2.5 رکھا. کوئی زمینوں کا کام کرتا ہے، فصل ہے تو دسواں حصہ رکھ دیا، پانی کا کوئی ایشو ہے تو بیسواں بھی کر دیا، ایسی ہے نا. یہ چیز اگر آپ اس وقت ذرا سی زکوٰۃ کی روح کو سمجھیں، اگر یہی چیز دیٹس اٹ جتنا اللہ نے کہہ دیا، یہ بھی اگر ساری امت کرتی تو ایک دنیا مختلف رنگ کا اظہار دیتی. لیکن یہ صرف منی میٹرز نہیں ہے. آج ایک چیز لے کر سوچئے گا کہ مال میں سے تو 2.5 دیتی ہوں، وقت میں سے کتنا دیتی ہوں اللہ کو. آپ 24 گھنٹے کو جا کر چھوٹا چھوٹا اس کا بریک ڈاؤن کر کے دیکھیے گا نا، تو بہت بھی خشوع بہت بھی خضوع کے ساتھ پانچ نمازیں پڑھ لیں، ایک گھنٹہ پھر بھی نہیں لگتا. 10 منٹ میں 4 فرض بڑے آرام سے پڑھ لیتے ہیں. چلیے، ایک گھنٹہ فرض کی عبادات میں گزر گیا. آج کل چونکہ الحمدللہ اللہ نے آپ کو اس کورس میں رکھا ہوا ہے، کلاسز لے رہے ہیں، ہفتے میں 4 دن 4-4 گھنٹے یہ ہو گئے. ٹوٹل کر لیجئے، 1 اور 4 5 گھنٹے ہو گئے نا، 19 گھنٹے ابھی بھی پیچھے ہیں. اور اگر یہ کورس نہ کر رہے ہوتے تو 2.5 بھی پورا نہیں بنتا. جو بات سمجھانا چاہ رہی ہوں، علم ایک ایسی دولت ہے کہ آپ کے 100 میں سے 98% کو اللہ کا کر دیتا ہے. ٹیچر صرف 3-4 گھنٹے کا نہیں ہوتا، اور اسٹوڈنٹ بھی صرف 3-4 گھنٹے کا نہیں ہوتا. آپ یہاں آتے ہیں تو بعد میں سوچتے ہیں، بعد میں ہوم ورک کرتے ہیں، آپ کے دل دماغ پہ رہتا ہے. اسی طرح جو ساتھی ہیں وہ تیاریاں کرتے رہتے ہیں، کچھ لوگ ہیں جو روم سیٹ کر رہے ہیں، کچھ باقی چیزوں میں. تو کہنے کا مطلب ہے کہ علم ایک ایسی عبادت ہے کہ جو آپ کو مجھے کہہ لیجئے کہ 24 آور کا اللہ تعالیٰ کا بندہ بناتی ہے. اور جب مزہ آنے لگے اس میں تو پھر تو سونے پہ سہاگ ہے نا. تو ہمیشہ لیسٹ منیمم پہ رہنے کی بجائے وٹ کین بیسٹ آئی ڈو، میں اس سے اور اچھا کیا کر سکتی ہوں، یہ کرنا ہے. آج ہم ان شاء اللہ تعالیٰ ایک تیسری عبادت کی معروف قسم جس کو روزہ کہتے ہیں، اس کے اوپر تھوڑی سی بات کریں گے. اور اس پہ بات کرنا ریئلی مجھے ایسے لگ رہا ہے کہ وہ چیز جو ہر سال رمضان سے پہلے، تقریباً ہر سال ہی ایک مہینہ پہلے ویلکم رمضان کے لیکچرز شروع ہو جاتے ہیں، روزہ، روزے کی اصل، حصول تقویٰ، روزہ، روزہ اور اخلاص، روزے کے مقاصد. الحمدللہ اگر آپ پچھلے 5 سالوں کے بھی ویلکم رمضان کے لیکچر سن لیں تو آپ کو روزے کا موضوع سمجھ آ جائے گا. پھر سب سے پہلے جو بک میں نے خود پڑھائی تھی روزے کے موضوع پہ وہ سومِ رمضان تھی. आप में से कितनों ने पढ़ी है? यहाँ नहीं पढ़ी, साल रमज़ान से पहले ये लोग पढ़ेंगे इंशाल्लाह ताला। बिलीव मी कि जब मैंने वो खुद वो बुक पढ़ाई और मैंने फर्स्ट टाइम पढ़ी, तो मैं ये सोच रही थी कि आज तक ये बुक किसी और ने क्यों नहीं पढ़ी पढ़ाई। इज़ सो ब्यूटीफुल, शॉर्ट टॉक यानी स्पिरिचुअल एस्पेक्ट्स ऑफ दी रमदान और रोज़ा। कल जो मैंने एक बात छोटी सी शेयर की थी आपके साथ कि मोमिन की सारी ज़िंदगी रमज़ान है और ईद का दिन जो है ये उसकी आखिरत का सिंबल है। इस दुनिया में तकवा के साथ जियो, वहाँ अल्लाह ताला तुम्हें तुम्हारी मर्जी देगा। ये जो हम चाहते हैं ना कि यहाँ भी हमारी मर्जी और वहाँ भी हमारी मर्जी, इस मर्जी को तोड़ने के लिए अल्लाह ने एक इबादत रखी है जिसको हम रोज़ा कहते हैं। सौम रमदान, रोज़ा क्या है नोट कीजिएगा, मखसूस दिनों में मखसूस शराइत के साथ मखसूस चीज़ों से रुक जाना रोज़ा कहलाता है। ये तारीफ़ फतहुल बारी की जिल्द 4 में 592 पेज पे मौजूद है, यानी बुखारी की शरह जिसको आप कहते हैं फतहुल बारी, और अगर सही मुस्लिम की शरह जिसको नववी कहते हैं शरह मुस्लिम, उसके पेज 200 जिल्द 4 पे मौजूद है। अब आप, मैं तो रोज़े को अपने हिसाब से सोचते हैं ना, लेकिन रोज़ा के ख़ास चीज़ें, अब ख़ास चीज़ों में क्या, नंबर एक खाना पीना, फिस्को फजूर, और दिन में शौहर बीवी का ताल्लुक़ यानी रोज़े की कैफियत में, और ये सारे ही जो काम है इसमें खाना पीना और आखिरी चीज़ ये तो फजर से लेकर मगरिब तक है ना, लेकिन जो फिस्को फजूर है ये सिर्फ रोज़े में नहीं बल्कि ये पूरी ज़िंदगी में भी है। क्या पता चला कि अल्लाह सुबहाना ताला ने रोज़े रखवाकर आपको मुझे अकली तौर पर इस बात का मुकल्लफ कर दिया कि हकीकत समझ आए कि ना आए बात मानो। वही हलाल खाना सहरी के वक्त के ख़त्म होने से 1 मिनट पहले हलाल था और एक वक्त पूरा हुआ, हमारे यहाँ तो इसको अज़ान से जोड़ते हैं, अज़ान से तो इसका ताल्लुक नहीं है, एक ख़ास वक्त जहाँ तक वो मखसूस है, उसके बाद अब वो पानी का एक घूंट भी नहीं पी सकते। ये है असल में रुकना, ख्वाहिशों को काबू में पाना, जितना ज़्यादा अपनी मर्जी को छोड़कर अल्लाह के आगे झुकेंगे उतनी रोज़े की असल रूह समझ आएगी। क्योंकि बहुत सारे हम लोग ऐसे हैं कि जो ज़िंदगी भर रोज़े से रहते हैं, कैसे, अल्लाह की फरमाबरदारी पे। नाराज़गी वाले काम छोड़ दीजिए, आप साइमो दहर हैं, अल्लाह ने आपको मुझे हर वक्त 24 घंटे और पूरा साल रोज़े से रहने का हुक्म नहीं दिया। अल्लाह के नबी ने फरमाया मैं रोज़े रखता भी हूँ और बग़ैर रोज़े के भी होता हूँ। फ़र्ज़ रोज़ों के साथ कुछ सुन्नत रोज़े, कुछ नफिल रोज़े, कुछ वाजिबात में डाल दिए, मकसद ये सारी चीज़ों से सज़ा देना नहीं था। तो लिखिए कि रोज़ा सज़ा नहीं है। आज वेस्ट में रहते हुए हमारे बच्चे जब स्कूलों में जाते हैं तो समटाइम पिटी फीलिंग्स आती हैं, ओ यू मुस्लिम, ओ यू फास्टिंग। हालांकि आपको पता है कि हर कौम के अंदर रोज़े थे। सबसे पहले किस कौम ने रोज़े रखे थे? हज़रत नूह की कौम ने। यानी हर दौर में रोज़ा किसी न किसी शक्ल में मौजूद रहा। बुनियादी तौर पे चंद जुमले लिख लीजिए रोज़े के लिए, और वो क्या है कि इस्लाम क्या है कि इंसान अल्लाह की मना की हुई चीज़ों से रुक जाए। रोज़ा हर साल यही सबक देने के लिए फ़र्ज़ किया गया। या अय्युहल्लज़ीना आमनू कुतिबा अलैकुमुस्सियामु कमा कुतिबा अलल्लज़ीना मिन क़ब्लिकुम। फिर रोज़ा क्या है? रोज़े का मतलब है अल्लाह के लिए ख्वाहिशों पर रोक लगा लो। ख्वाह रोक लगाने की फहरिस्त खाने पीने की चीज़ों तक पहुंच जाए। नोट कीजिए, हम क्या कहते हैं रोज़े का मतलब खाना नहीं पीना नहीं, यहाँ मैंने अभी जुमला क्या बोला है, ख्वाहिशों की रोक। चाहे फिर इसका इत्तलाक खाने पीने की चीज़ों पे भी चले जाए, मुराद क्या है कि सिर्फ खाना पीना छोड़ने का नाम रोज़ा नहीं। अल्लाह के नबी की रिवायत है बुखारी में, मल्लम यदा कौल जूरी वला मिल बिही, जिसने झूठी बात कहनी और उस पर अमल करना ना छोड़ा, फलई सलील्ला ही हाजतन, फिर अल्लाह को कोई ज़रूरत नहीं, आई यदा शराबहू व तआमहू, कि वो पीना छोड़े या खाना छोड़ दे। फिर इसी तरह रोज़ा इस बात की तरबियत है कि इंसान उन चीज़ों को छोड़ दे जिनको छोड़ने का अल्लाह ने हुक्म दिया है। बात वाज़ है। और रोज़े से मतलब क्या है? अगर आप देखिए कि रोज़े के मकासद में क्या है, रोज़े का मकसद ये है کہ انسان ناجائز چیزوں سے ہمیشہ کے لیے روزہ رکھ لے. رمضان اسی قسم کی روزہ دارانہ زندگی کی ایک تیاری کا نام ہے. اور روزے کے مقاصد میں ایک یہ بھی ہے, کیا کہ کبھی ایک جائز چیز بھی ناجائز ہو جاتی ہے اور ایک مطلوب چیز بھی غیر مطلوب ہو جاتی ہے. تو پھر روزے کا مقصد کیا ہے؟ ڈسپلن, پرہیزگاری, تربیتی کورس. یاد رکھیے کہ روزہ بھوک پیاس کی سالانہ رسم نہیں ہے. اٹس ناٹ این اینول سیریمنی کہ آپ بھوک چھوڑ دیں, کھانا چھوڑ دیں, ویٹ لوز نہیں ہے, ڈائٹنگ نہیں ہے. روزہ اخلاقی ڈسپلن کی سالانہ تربیت ہے. اگر یہ جیمز آپ کو یاد رہ گئے نا, تو باقی ساری فقہی باتیں اور جو اس کے رولز اینڈ ریگولیشنز ہیں وہ تو آپ سب کو زبانی بھی آتے ہوں گے, میرا گمان ہے آپ کے بارے میں. لیکن اصل میں روزہ آپ کے میرے اخلاق کو ڈسپلن کرتا ہے. کہاں رکنا, کس بات کو سن کے چپ کر جانا, کس کو پی جانا, کس کو برداشت کرنا, کہاں جواب دینا, کہاں نہ دینا. تو آپ کہہ سکتے ہیں کہ روزے کے مقاصد میں ایک کیا ہے, اپنے آپ کو قابو میں رکھو, کھانے پینے کے معاملے میں بھی اور دوسرے معاملات میں بھی. اور یاد رکھیے کہ ہر رکن اسلام, آج کل کیا پڑھ رہے ہیں ہم, ارکان اسلام ہے نا, اس کو انگلش میں کیا کہتے ہیں, فائیو پلرز آف اسلام. روزے کے ساتھ آگے حج بھی آ رہے ہیں نا, اور پیچھے باقی بھی پڑھ لیے. چند جملوں میں لکھ لیجئے کہ مقاصد کیا ہیں. ہر رکن کے پیچھے کوئی چیز ہے نا. سب سے پہلی چیز کیا ہے؟ نماز. ٹھیک ہے, نماز کس چیز کی دلیل ہے؟ سوچئے ذرا, مطلب دیکھیے کہ کوئی بھی چیز ہوتی ہے نا, تو اس کے پیچھے کوئی تھنگ ہوتی ہے. مثلا اگر آپ سیل فون پکڑتے ہیں تو مقصد سیل فون تو نہیں ہے, بات کرنا ہے نا. آپ کھانا پکاتے ہیں تو مقصد کھانا کھانا تو نہیں ہے نا, انرجی لینا ہے نا. آپ شاور میں جاتے ہیں تو مراد شاور نہیں ہے, شاور سے مراد گندگی کو دور کرنا ہے. تو یہ بات یاد رکھیے گا, ہر چیز کی ایک ظاہری شکل ہوتی ہے تو ایک اس کے اندر باتیں ہیں. آپ کے فون کی ایک ظاہری شکل, رنگ روپ ہے, اور ایک اس کے اندر کی مشینری ہے. اسی طرح ہر ریچول, ہر رکن اسلام یا پلر آف اسلام کے اندر ایک نہ ایک چیز موجود ہوتی ہے. اور انہی چیزوں کو سمجھے بغیر جب ہم یہ کام کرنے لگتے ہیں نا, تو یہ رسم بن جاتی ہے. مثلا کلمہ رسم ہے, آج لا الہ الا اللہ 1000 دفعہ پڑھ لو, 1,25,000 دفعہ پڑھ لو, یہ ہے وہ ہے. جب تک ہر رکن کی بات نہ سمجھے. مثلا آپ دیکھیے, سب سے پہلے ابھی تک یعنی میں نے جتنا بھی اسلام اے ٹو زی پڑھایا نا, میں اس کو چند جملوں میں سمیٹنا چاہتی ہوں. سب سے پہلے ہم نے ایمان پڑھا نا, عقیدے کے اندر ایمان کی اسپرٹ کیا ہے. زبان سے لا الہ الا اللہ کہہ رہے ہیں نا, لیکن دل کے اندر اعتراف ہو, یعنی اعتراف ہے. آپ کہہ سکتے ہیں کہ ایمان کی اسپرٹ اعتراف ہے. کس بات کا اعتراف؟ کہ اللہ اکبر و انی اصغر, اللہ سب سے بڑا, میں سب سے چھوٹی, اور میں ہی نہیں سب سے چھوٹی, سارے انسان بھی سب سے چھوٹے, اللہ سے بڑا کوئی بھی نہیں ہے. اور جب ہم کہتے ہیں اشہد ان محمد رسول اللہ, تو اس بات کا اعتراف کہ انسانوں میں سب سے بڑی شخصیت اور قابل تقلید شخصیت محمد رسول اللہ صلی اللہ علیہ وسلم. جب یہ دو اعتراف بندہ کرتا ہے نا, تو اندر ایمان بڑھتا ہے. اگلی چیز نماز. صلات کی اسپرٹ کیا ہے؟ پانچ وقت آپ پر میں مخصوص ایکشنز کروائے جاتے ہیں, آگے پیچھے نہیں کر سکتے, زیادہ کم نہیں کر سکتے, اس کا ڈیوریشن کم زیادہ نہیں کر سکتے. نماز میں آپ اللہ کے آگے جھکتے ہیں, تو نماز کی اسپرٹ توازو ہے, ٹو بی ہمبل, ہیومیلیشن. بندہ اپنے رب کے آگے اس طرح جھکتا ہے کہ وہ گھمانڈ, بڑائی, میں, انا, آئی ایم, میں برانڈیڈ, میں فلاں, میرا یہ اسکیل, میں اتنے بڑے افسر کی بیگم, میں فلاں, نہیں, یہ سب ختم. اور ایک بندہ فخر اور کبر کو چھوڑ کر عاجز بندہ بنتا ہے کہ اللہ بس تیرے آگے آ گیا ہوں, اب تو میری عزت رکھ لے. اس کے بعد زکوٰۃ. زکوٰۃ کی ایک خاص شکل ہم نے پڑھ لی, 2.5%. یاد رکھیے یہ ایک ظاہری چیز ہے, لیکن اس کے اندر خدمت ہے. یعنی اسپرٹ آف زکوٰۃ از ٹو سرو دا ہیومینٹی, درد مندی. آپ زکوٰۃ کے ساتھ اپنے آپ کو اللہ اور بندے دونوں سے جوڑتے ہیں. فرض آپ اپنا پورا کرتے ہیں, ٹھیک ہے, سرخرو ہو گئے نا اللہ کی نظروں میں, تو دیتے کس کو ہیں؟ اللہ کے بندوں کو دیتے ہیں. تو پتہ کیا چلا کہ بندہ دوسروں کے لیے مفید ہو جاتا ہے. پھر روزہ. روزے کی اسپرٹ کیا ہے؟ لعلکم تتقون، صبر. روزے کا مقصد بندے کے اندر صبر پیدا کرنا ہے. جو شخص روزے دار ہوگا نا وہ صابر ہوگا. عام مزاج ہوگا اس کا کیا کہ ناخوشگوار باتوں کو برداشت کرے گا. وہ لوگوں کی قابل شکایت باتوں کو نظر انداز کرتے ہوئے زندگی گزارے گا. ہر وقت جلتا کڑتا نہیں رہے گا، میری کو سنتا نہیں، میری کو مانتا نہیں، اور پھر وہ جل جل کے اپنے آپ ساتھ دوسروں کو بھی نہیں جلائے گا. کتنے افسوس کی بات ہے، ہر سال روزہ رکھنے والی قوم، مسجدیں بھری ہوئیں اور حج اور عمرے پہ جانے کی خواہشات، اور رمضان کا عمرہ، اللہ اکبر، اور تراویح اور تہجد، اور وہاں جا کر کرنا، اس کے باوجود صرف آپ کی گاڑی سے آگے کوئی گاڑی کھڑی ہو جائے تو ہارن پہ ہارن، بمپر ٹو بمپر، چھوٹی چھوٹی بات پہ تیش میں آ جانا، غصے میں آ جانا. چھوٹی سی بات، بیگم نے کھانا ٹھیک نہیں بنا لیا تو اس پہ غصہ آ گیا، شوہر کو آنے میں 4 منٹ دیر ہو گئی تو غصہ آ گیا. تو پھر آپ کہہ لیجئے کہ روزے کی اسپرٹ نہیں ہے. اور پھر آگے دیکھیے، حج حج کیا ہے؟ ویسے تو آپ زندگی میں ایک دفعہ ایک خاص طریقے سے، ایک خاص مناسک سے گزارے جاتے ہیں، یہ تو آپ کا حج ہو گیا. لیکن اندر کی اسپرٹ آف حج از اتحاد، یونیٹی، اور سٹرگل اللہ کے رستے کی جد و جہد. جو آدمی صحیح کیفیت کے ساتھ حج کا فرض ادا کرے گا نا، اس کے اندر سے اختلافی نفسیات کا خاتمہ ہو جائے گا. وہ اتحاد اور اتفاق کا مزاج اپنائے گا. وہ کہے گا کوئی بات نہیں، ڈفرینس اوپینین، اٹس اوکے، الحمدللہ، آپ کی رائے مجھ سے فرق ہے، اٹس اوکے، خیر آپ میں بھی ہے. جب حضرت علی اور حضرت معاویہ رضی اللہ عنہ کا کانٹراڈکشن ہوا، اب تو آپ کو پتہ لگ گیا نا کیوں ہوا، چھوٹی سی بات تھی. وہ کہتے تھے کہ عثمان کے قاتلوں کا قصاص لو، یہ کہتے تھے ابھی مناسب وقت نہیں، بڑی بات تو نہیں ہے. اور دونوں میں اختلاف ہوا. جب یہ جنگ کی تیاریاں ہو رہی تھیں تو اس وقت کا ایک نان مسلم حکمران کوئی بھی تھا، اس نے تو شکر کیا. یاد رکھیے، غیر مسلم کی خواہش ہے، اور خاص طور پہ حکمرانوں کی، کہ مسلمان آپس میں لڑیں اور ہم خوشی خوشی ان کی مدد کریں، پھر یہ ہمیں سالس بنائیں، ہم سے مدد مانگے، ہتھیار بیچے. یہی اسٹریٹجی مدینہ میں تھی، آج بھی کم و بیش ہوگی. خیر، قصہ مختصر، اس شخص نے امیر معاویہ کو خط لکھا، کہنے لگا کہ مجھے پتہ چلا ہے کہ تم لوگوں میں آج کل انبن ہے، بنی نہیں ہے، تمہاری گڑبڑ ہے، کوئی میری مدد کی ضرورت ہو تو میں آ جاؤں. یعنی اس نے پرووک کیا ایک صحابی کو دوسرے کے خلاف. ذرا جواب سنیے گا. انہوں نے کہا، خبردار، ہمارے معاملے میں نہ بولنا. ٹھیک ہے، اس وقت ہمارا اختلاف ہے، لیکن میں علی کو حق پہ سمجھتا ہوں اور میں بھی حق پہ ہوں. ہمارا یہ وقتی ایک سیاسی اختلاف ہو سکتا ہے، پوائنٹ آف ڈفرینس ہو سکتا ہے، لیکن اس کا یہ نہیں مطلب میں تجھے ایک مسلمان کے خلاف مدد ملے ہوں. اور اگر تو علی کے خلاف فوجیں لے کر آیا تو علی کے دفاع میں لڑنے والا سب سے پہلا میں ہوں گا. یہ ہے حج کی اسپرٹ، ابھی سمجھ لیں، آگے پڑھنا ہم نے. آج امت اگر ان 5 کورسز میں سے سال میں کم و بیش کسی موقع پہ گزاری جائے تو کیا امت کی یہ حالت ہو؟ ہمیں اسپرٹ نہیں ملی، بلیو می. ہمیں نماز ملی، عاجزی نہیں ملی. ہمیں روزہ ملا لیکن صبر نہیں ملا. ہمیں زکوٰۃ ملی لیکن خدمت کا جذبہ نہ ملا. اور حج کر کے بھی آتے ہیں تو کند چھریاں بن کے لڑتے ہیں. ہماری جگہ بے آباد ہیں، ہمارے اداروں میں اختلافات ہیں، ایک سے دوسری پیدا ہوتی ہے، دوسری سے تیسری بلڈنگ بنتی ہے، ایک مسجد دو میں بٹتی ہے، پھر 2 سے 4 ہوتی ہیں. یہ بانٹ نہیں تھی مسلمانوں میں. تو حج میں کتنے مختلف قسم کے لوگوں کو انسان دیکھتا ہے. جنہوں نے حج کیا ان کو اچھی طرح پتا ہے. حج پہ نہ بھی گیا ہوں تو عمرے پہ جا کے دیکھیں، ایکسنٹ فرق، طریقہ فرق، رنگ ڈھنگ کا فرق، پہناوا فرق، لیکن سب ایک ہی کعبے کے ارد گرد گھوم رہے، لبیک اللہم لبیک. اور دوسری چیز حج میں ہے، اللہ کے راستے کی بھاگ دوڑ، جد و جہد. ففرو اللہ، طواف کا مقصد کیا پتہ چلا کہ جب آپ اور میں حج کو ایک دفعہ اسپرٹ سے کر لیں تو پھر ہم سست ہو کے نہیں بیٹھ سکتے. پھر ہم یہ نہیں رحم کھا سکتے، او سب تو گھر میں اور میں باہر، سب تو بڑی آرام دہ زندگی بسر کر رہے ہیں اور مجھے روز آنا پڑتا ہے، اور پھر جلدی بھی آنا پڑتا ہے، اور دیر سے بھی جانا پڑتا ہے، میرے تو بچے بھوکے. یہ اسپرٹ حج کے بعد پیدا ہو جاتی ہے کہ جتنا بھاگ دوڑ کریں گے اتنا اللہ کی نظروں میں جچیں گے. تو پھر روزہ رکھتے وقت آپ نے نیکسٹ ٹائم کیا سوچنا ہے کہ میں اپنی زندگی میں یہ ساری روح لے کر آؤں جو روزے کی ہے. پھر آپ دیکھیں گے کہ جب ہم روزہ رکھ لیں، اور اللہ نے تو وجہ ہی بتا دی، لعلکم تتقون، ये क्या ये बात मुमकिन फिर नहीं है कि आज तो आप हलाल भी छोड़ रहे हैं, तो अमली जिंदगी में एटलीस्ट हराम नहीं छोड़ेंगे? बात समझ आ गई? देखिए ना, एक अच्छी चीज छोड़ रहे हैं आप किसी के कहने पे, तो क्या बुरी नहीं छोड़ेंगे? एक माँ अपने बच्चे को जब समझाती है, ट्रेन करती है, कई दफा वाकई वो उसको ऐसी चीज छोड़ने को कहती है जो अच्छी होती है, या ऐसा तकाजा करती है जो ना भी करे तो ठीक है, अगर बच्चा उस पर ओके कह दे तो फिर कल माँ के कहने पे बुरी चीज छोड़ेगा कि नहीं छोड़ेगा? असल में इस रूह के साथ रोजे रखने और सारी चीजों को करने की जरूरत है। फिर आप देखिए, अल्लाह ने इसको फर्ज करार दिया, आकिल पे, बालिग पे, मुस्लिम पे, पांच अरकान में से एक रुकन। लेकिन मरीज और मुसाफिर को छुट्टी, कोई बात नहीं, नहीं रख सकते बाद में रख लो, फायदा तो मैंने यामी नुखर। दूध पिला रही है एक औरत, कोई बात नहीं, अगर प्रेग्नेंट है एक औरत, बच्चे को नुकसान का खतरा, कोई बात नहीं। यानी कॉम्पनसेशन सिखाता है रोजा, ये भी एक मकसद नोट करे कि अकामोडेट करना सीखो। वो शख्सियत पैदा होनी चाहिए इबादत के नतीजे में जो इंसान दोस्त भी हो और खुदा दोस्त भी हो, जो अल्लाह के साथ भी खुश, दूसरों के साथ भी खुश हो। और फिर हम तो फिकी बातों में उलझ गए, ये हो गया इसका क्या कफारा, ये छोड़ दिया तो वो क्या होगा। तो याद रखिए कि जिंदगी में इबादत को इंजॉय करें, वाकई इबादत इज जस्ट लाइक योर अल्लाह ताला के साथ उस ताल्लुक को महसूस करने का तरीका है। आप जरा सा सोचे ना, रोजा क्या है? एक राज है जो अल्लाह और बंदे के बीच में। आपको पता है किस वक्त मेरा रोजा है कि नहीं, और मुझे भी नहीं पता आपका रोजा है कि नहीं, इल्ला ये कि हम में से कोई जाहरी तौर पर किसी के सामने कुछ खाए तो फिर ये तो यकीन है कि रोजा नहीं है, खाना छोड़ा तो। लेकिन झूठ का रोजा, गीबत का रोजा, तनकीद का रोजा, बात समझ रहे हैं ना? असल में रोजा एक राज है, खालिक की मोहब्बत में महबूब चीजों को छोड़ देने का नाम रोजा है। कोई वाकिफ ही नहीं है, यानी नमाज तो हर एक को पता लग जाती है पढ़ी के नहीं पढ़ी, रोजा नहीं पता चल सकता। और क्यों? बुखारी की रिवायत 5927 लिख लें, बड़ी प्यारी रिवायत है, दसियों दफा भी सुनी होगी, कि इब्ने आदम का हर अमल उसका है सिवाय रोजे के। ये मेरे लिए है और मैं खुद इसका बदला दूंगा। और रोजेदार के मुंह की बास, यानी बैड स्मेल जो हो जाती है भूखे रहने से, अल्लाह के नजदीक मुश्क की खुशबू से भी ज्यादा प्यारी है। तो सवाल पैदा होता है कि फिर रोजे की फजीलत क्या है? क्योंकि मैं अक्सर वो हदीस जो आपने भी सुनी होगी कि अगर बंदों को रोजे का अजर पता लग जाए तो वो ख्वाहिश करें कि सारा साल रोजे हों, सुनी भी है? तो मैं अल्लाह ताला से कई दफा कहती हूँ, अल्लाह ताला अभी नहीं भी बताना, फिर भी दिल करता है सारा साल रोजे हों। और आप नोट करें कि रोजे का खौफ ज्यादा होता है, एक दफा रमजान शुरू हो जाए वो रूटीन छोड़ने को दिल नहीं करता, जू ही आखिरी अशरा शुरू होता है दिल अंदर से ना बुझने और कटने लगता है कि हाय पता नहीं इस वक्त क्या होगा, और बाद में दिल उदास हो जाता है, ईद वाले दिन दिल नहीं करता बाज दफा खाने को। तो नोट कीजिए चंद रिवायात रोजे की फजीलत की, बुखारी 1901 और मुस्लिम 760, रोजेदार के तमाम गुनाह माफ हो जाते हैं, कफारतुल लिमा बैनहुम, यानी एक रमजान से दूसरे रमजान के बीच के रोजे माफ होते हैं। फिर ये एक रिवायत जो ऊपर बताई है, ये भी दोबारा नोट कर सकें कि रोजे का सवाब अल्लाह ने अपने जिम्मे लिया है, बुखारी 1904, मुस्लिम 1151। फिर रोजे के बराबर कोई चीज नहीं है, सही तरगीब 986। फिर रोजेदार के लिए जन्नत का वादा है, ये चौथा पॉइंट दे रही हूँ, बुखारी 1397 और मुस्लिम 14। फिर रोजेदार शुहदा के साथ होंगे, सही तरगीब 1003। नेक्स्ट, रोजेदार के हर अमल का अजर 700 गुना तक बढ़ा दिया जाता है, सही मुस्लिम 1151। जन्नत का दरवाज़ा रैयान रोजेदारों के लिए है, बुखारी 1896। एक दिन का रोज़ा दोजख की आग से 70 साल तक दूर कर देगा, मुस्लिम 1153 और बुखारी 2840। रोज़ा क़यामत के दिन सिफारिश करेगा, सही तरगीब 984 और मुस्नद अहमद 184 जिल्द नंबर 2। रोज़ा गुनाहों से बचने के लिए ढाल है, तिरमिज़ी 2616। और रोज़ेदार के मुंह की बू कस्तूरी से ज़्यादा पाकीज़ है। बुखारी 1903। रोज़ेदार को इफ्तारी के वक्त जहन्नुम से आज़ादी दी जाती है। सही इब्ने माजा 1332। रोज़े की वजह से आदमी और जहन्नुम के दरमियान ज़मीन आसमान के बराबर आड़ कर दी जाती है, यानी जितना आसमान से ज़मीन और ज़मीन से आसमान दूर है, इतना रोज़ेदार जहन्नुम की आग से दूर हो जाता है। ये भी रिवायत सही तरगीब 977। अब आप बताइए, 13 हदीसें मैंने आपको बोली हैं इस वक्त, लेकिन इससे भी बहुत ज़्यादा मौजूद हैं। हिकमत क्या है रोज़े की? तकवा, सब्र, हमदर्दी, मोहब्बत और रहमत के जज्बात पैदा करना, यानी इन सारी चीज़ों को इंसान रोज़े में हासिल करता है। और सही मुस्लिम 6586 नंबर से आपको ये पता चलता है कि रोज़े की वजह से वाकई एक दूसरे के लिए दिल में रहम के जज्बे भी आ जाते हैं। फिर इसी तरह से आप देखिए कि जब आप रोज़ा रखते हैं ना, तो ज़्यादा बोलने को दिल नहीं करता ना, चाहे वो नकाहत ही सही, भूख की वजह से। असर के बाद सोचिए, ऐसे अधमुए होके पड़े होते हैं। लोग कहते हैं कि रोज़ा लग रहा है, लेकिन अगर आप देखें तो अंदर खाते क्या हो रहा है आपको, आपको अंदर से अल्लाह तोड़ता है। चलो छोड़ो, कोई लड़े आप कहते अब क्या बोलूँ, बल्कि हुक्म भी क्या है कि अगर रोज़ेदार को कोई गाली दे तो क्या कहो, इन्नी साइमन, मैं रोज़े से हूँ, मैं नहीं बोलता। अब अगर ये कैफियत थोड़ी सी तवील होती जाएगी तो आमतौर पर आदत नहीं हो जाएगी, कह लो जो कहना है और भी कह लो, डांट रहे और डांट लो, गुस्सा करना है और कर लो, मेरे खिलाफ हो और हो जाओ, तो रोज़े से इंसान के अंदर फिर सब्र भी आता है, गालम ग्लोच से, हवलाप से बचने का आता है। कोई रोज़ा रख कर बहुत ही बदनसीब होगा जो गंदी चीज़ें देखे, ये तो फिर सुराख करने वाली बात है ना, आमतौर पर इंसान नहीं देखता। कई घरों में रमज़ान में टीवी को पर्दा करा दिया जाता है, उनके मुंह पे निकाब डाल दी जाती है, कई उसका रुख भी पलट देते हैं। ये पहले दौर की बातें थी, अभी भी करते होंगे, लेकिन चलिए कुछ भी सही, टाइम तो नहीं वेस्ट करते। फिर इसी तरह देखे, रोज़े से शुक्रगुजारी आती है कैसे, इफ्तारी पे मन पसंद चीज़ों को देखना। ज़रा सोचे, जितने तरह तरह के खाने रोज़ इफ्तारी के वक्त में हम खाएं या देखें, इतने पूरा साल में देखते हैं? इतने पकोड़े, समोसे, चना चाट, पापड़ी और मिल्क शेक और स्कंजवी और दूध सोडे कभी पिए? तो उन सबको देखकर शुक्र भी आता है ना। तो हमेशा याद रखिए, अल्लाह ने आपके मेरे लिए जो रखा है ना, वो सज़ा नहीं है। अब सवाल पैदा होता है कि रोज़े की शरायत भी कुछ हैं? बिल्कुल हैं, चार शरायत। नंबर एक, इस्लाम, यानी रोज़ा मुस्लिम पे फ़र्ज़ है। नंबर दो, अक़ल, समझ भी हो, क्योंकि जो जुनूनी है या मजनून है उनसे अल्लाह ने कलम उठा दिए, अबू दाऊद और मुस्नद अहमद की रिवायत है। फिर इसी तरह बलूगत, प्यूबिटी। अब इसमें आप 19-20 का आगे पीछे कर लें, कौन सी उम्र, 10 साल है, 14 है, मैं इन चीज़ों पे बहुत नहीं पड़ती। एक जुमला याद रख लें कि जहाँ फ़िक़ही इख्तलाफात आएँ, वहाँ बर्दाश्त का रवैया अख्तियार करें। राजे और मरजूह का ओनली फ़र्क है, मतलब कौन सी चीज़, बस अब मैं इसको ऐसे कहती हूँ, एक तरफ 51 है ना तो दूसरी तरफ 49 है, 60 और 40 का फ़र्क हो सकता है, इट्स ओके, बर्दाश्त कीजिए। जब लोग बर्दाश्त नहीं करते ना, तो फिर उसका नुकसान क्या होता है कि उम्मत बढ़ती है, फ़िरके बनते हैं, मस्जिदें कटती हैं, लोग ग्रोहों में बढ़ जाते हैं। तो ऐसी चीज़ों, अब आप कहते हैं अच्छा बलूगत है, अब सवाल पूछ लें आप मुझसे, अच्छा बलूगत 12 साल है कि 14 है, अच्छा जब नमाज़ फ़र्ज़ होती है फिर रोज़ा फ़र्ज़ होता है, अच्छा फिर ये बताएं कि लड़के कब, अच्छा 14 साल, भई आप इन बातों में क्यों उलझते हैं? आप क्यों नहीं अपने 8-10 साल के बच्चे को रोज़ा रखाना शुरू कर देते? कोई ज़रूरी है कि हदबंदी है कि अब आज बालिग हो गए तो कल से रोज़ा फ़र्ज़ है? इस तरह का तो कभी भी कट डाउन हुआ नहीं, हमेशा ब्लैक और वाइट के बीच में ग्रे होता है। ऑलवेज मेक द वेज फर्स्ट, वो रस्ते बनाइए जिन पे कल चलाना है बच्चों को। सहाबियत तो अपने छोटे छोटे बच्चों को रोज़ा रखवाती थी, हदीस है पूरी, जब वो रोते तो उनको खिलौना देती, मस्जिदों में लेकर आती और कपड़े के बने हुए खिलौने उनके सामने रख देती कि वो बहले। हज़रत उमर के दौर में एक शख्स ने रोज़े की हालत में शराब पी बाहर, तो आपने उसको दुर्रे लगवाए और आपने कहा हमारा तो बच्चा बच्चा रोज़े से है और तू रोज़ा रख कर रमज़ान में इस तरह के काम करता है, तो क्या पता चला, बलूगत शर्त है। फिर चौथी चीज़, औरत हैस या निफास से पाक हो, बुखारी 1951 है। फिर इसी तरह से आप देखिए कि जब आप रोज़ा रख लिया, आपके शरायत पूरी हो गई, तो क्या रोज़े के कुछ अरकान भी हैं? और वही बात आ गई कि रुकन वो चीज़ है कि जो मिस हो गया तो चीज़ मिस हो गई। तो नोट कीजिए, नंबर एक नियत, और नियत इरादतुल कल्ब है। तलुए फजर से पहले रात को फ़र्ज़ रोज़े की नियत ज़रूरी है, यानी फजर की नमाज का वक्त शुरू होने से पहले पहले नियत ज़रूरी है, और नियत दिल का अमल है। बुखारी की रिवायत 1 और अबू दाऊद 2454। दूसरा रुकन है इमसाक। इमसाक के सूरज निकलने से जो पहले का वक्त से लेके, यानी जो उसका वक्त है टोटल, इमसाक खाने पीने और औरत मर्द के ताल्लुक से रुकने के लिए। और तीसरा रुकन है वक्त, यानी पहली चीज़ थी नियत, दूसरा है इमसाक। इमसाक कहते हैं रुकने को, मसह का। और तीसरा है वक्त, क्या है? तुलुए फजर से गरूबे शम्स तक। इससे मुराद पूरा दिन है, और सूरह बकरा 187 में इसकी दलील मौजूद है। ये तीन चीज़ें, यानी रुकना, नियत होना, और किस वक्त से किस तक। सुन्नतें भी हैं कुछ, बिल्कुल, सुन्नतें नोट कर लीजिए, और पांच सुन्नतें आपके सामने रखूंगी। नंबर एक, सहरी करना, रात के आखिरी हिस्से में रोज़े की नियत से खाना, मुस्लिम 2550। दूसरी सुन्नत के कि सहरी में ताखीर करना, यानी आखिरी वक्त पे खाना, सुबह सादिक के नुमाया हो जाने तक, बुखारी 1916। यानी कि रात को अब खा के ही सो जाएं कि सुबह उठना बड़ा मुश्किल लगता है, उस वक़्त मूड नहीं होता, दिल नहीं कर रहा होता, नहीं। और ये रिवायत है बुखारी 1916। तीसरी सुन्नत है रोज़े की इफ्तारी में जल्दी करना, सूरज गुरूब होने के फौरन बाद, बुखारी 1957 और मुस्लिम 2554। चौथी सुन्नत है खजूर या पानी से रोज़ा इफ्तार करना, अबू दाऊद 2356। अच्छा, हमारे कल्चर में भी एक सुन्नत है नमक से, फिर उस नमक को हमने पकोड़े में बदल लिया कि खाली नमक तो खा नहीं सकते। कई लोगों को लिटरली टेबल पे नमक की चुटकी चखते हुए देखा है, मुझे तो नहीं मिला। खजूर ना मिले तो पानी, दोनों ही अवेलेबल थी उस दौर में। पांचवी सुन्नत क्या है कि इफ्तार की दुआ मांगना, और वो इफ्तार के वक्त की दुआ जो है ना, उसमें जो बचपन से आपने सुनी पड़ी, ज़रा बोले क्या थी? अल्लाहुम्मा लका सुमतु वला रिज़्क़का अफ्तरतु। बचपन से सुनते हैं ना, रिवायत मौजूद है, अबू दाऊद की 2358 नंबर है, लेकिन ये स्ट्रॉन्ग रिवायत नहीं है। जो ज़्यादा मसनून दुआ है, ज़हब ज़मौ वबतलतिल उरूक़ु वसबतल अजरु इंशाअल्लाह। चली गई प्यास, तर हो गई रगें, और साबित हो गया अजर इंशाअल्लाह। और ये कब पढ़ते हैं? कुछ लेके, खाने की प्लेट ख़त्म करके नहीं, पानी पीते ही घूंट, जब ज़रा सी रग तर हो तो पढ़ लीजिए। हमें तो उस वक़्त वो इफ्तारी की प्लेट ख़त्म करने के बाद पढ़नी है तो सांस भी नहीं आएगा। लेकिन वाकई जो पानी का एक घूंट जाए और रगें तर होती महसूस हो, उस वक़्त तो जिस्म के एक एक हिस्से से ये दुआ निकलती है। ठीक है, तो ये दुआ याद कीजिए, और अभी रमज़ान आएगा तो इंशाल्लाह आप ये सारी दुआएं याद करेंगे। और छठी चीज़ क्या है सुन्नत रोज़े की? इफ्तार करवाना।